بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتا متروں، آج کے کارکرم کا شبھ آرمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 154 سے 157 آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری پرہیزگار۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون، ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون، أولئك عليهم صلوات من ربهم ورحمة وأولئك هم المهتدون، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور جو لوگ ایشور کے مارگ میں مارے جاتے ہیں انہیں مردہ نہ کہو، بلکہ وہ تو جیوت ہیں پرندو تم اسے سمجھ نہیں پاتے، اور نسندے ہم تھوڑے بھے، تھوڑی بھوک، کچھ جان مال اور اتپاد میں کمی سے تمہاری پریکشا لیں گے، اور ہے پیغمبر، آپ دھیروانوں کو شبھ سوچنا دے دیں جو مصیبت پڑنے پر کہتے ہیں کہ نسندے ہم ایشور ہی کے لیے ہیں اور اسی کی اور واپس جانے والے ہیں۔ یہی لوگ ہیں جن کے لیے ان کے پالنہار کی اور سے آشیرواد اور دیا ہے، اور یہی لوگ صحیح مارگ پر ہیں۔
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, सभा में आप सभी का स्वागत है। आज बुधवार है, जनवरी की 11, जमादी सानी की 18 और देई माह की 21 तारीख। कार्यक्रमों की रूपरेखा आप नोट कर सकते हैं। पहले हम कार्यक्रम का आरंभ विश्व समाचारों से करेंगे। विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम पेश किया जाएगा। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के उपरांत आप हमारा साप्ताहिक कार्यक्रम सुनेंगे, आशा की किरण। हमारी आज की सभा का अंतिम कार्यक्रम होगा आज कल। तो दोस्तों, ये थी कार्यक्रमों की रूपरेखा। आपको ये बताते चलें कि इन कार्यक्रमों को आप अपनी सुविधा के अनुसार हमारी वेबसाइट पर देख सकते हैं। पता है partstoday.ir/hi। अपनी प्रतिक्रियाओं को आप हमें ईमेल के माध्यम से भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। तो दोस्तों, अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति का कहना है कि ईरान के शत्रुओं को इस बार भी हार का मुंह देखना पड़ा है। इराकी प्रधानमंत्री ने ईरान के साथ संबंधों को ऐतिहासिक बताया है। रूस का कहना है कि यूक्रेन के लिए अमेरिका ने अफगानिस्तान को छोड़ा। राजकुमार हैरी की स्वीकारोक्ति के बाद व्यापक स्तर पर उनकी आलोचना बढ़ गई है। और अब आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति रईसी ने कहा है कि हर प्रकार के षड्यंत्रों के बावजूद शत्रु को इस बार भी ईरानी राष्ट्र के विरुद्ध पराजय ही हाथ लगी। बुधवार को संसद में बजट पेश करते हुए ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने कहा कि ईरानी राष्ट्र के मुकाबले में शत्रु ने जो समावेशी युद्ध आरंभ किया था, उसमें उसको सफलता नहीं मिल पाई। उन्होंने कहा कि आज ईरानी राष्ट्र गौरवान्वित है। राष्ट्रपति ने कहा कि विगत की भांति ही इस बार भी ईरानी राष्ट्र के विरुद्ध षड्यंत्रों में शत्रु को पराजय का मुंह देखना पड़ा। उन्होंने कहा कि महसा अमीनी नामक युवती की मौत के बहाने ईरान के हालिया दिनों में जो उपद्रव आरंभ हुए थे, उनको पश्चिम का खुला समर्थन हासिल था।
इराक के प्रधानमंत्री मोहम्मद शाह अल सुदानी ने कहा कि ईरान के साथ इराक के मजबूत ऐतिहासिक रिश्ते हैं। इस देश ने 2003 से अब तक इराक की राजनीतिक प्रक्रिया में बड़ा महत्वपूर्ण योगदान दिया और दाइश के खिलाफ जंग में बगदाद की बड़ी मदद की। इराकी प्रधानमंत्री ने कहा कि दोनों देशों की 1200 किलोमीटर से अधिक लंबी संयुक्त सीमा है और ईरान के साथ हमारी धार्मिक, सांस्कृतिक और सामाजिक समानताएं हैं। उन्होंने कहा कि ईरान और इराक के बीच बहुत अच्छा सहयोग चल रहा है और ईरान हस्तक्षेप से दूर रहते हुए योगदान दे रहा है। उन्होंने कहा कि इराक ने महत्वपूर्ण कदम उठाते हुए ईरान और अरब देशों के बीच संपर्क पुल की भूमिका निभा रहा है।
रूस के राष्ट्रीय सुरक्षा सचिव का कहना है कि अफगानिस्तान से अमेरिका की वापसी का मुख्य लक्ष्य यूक्रेन के सैनिकों क्षमा कीजिएगा यूक्रेन के सैनिकों का प्रशिक्षण करना था। निकोलाई पेट्रोशेव का कहना था कि अफगानिस्तान से अमरीकी सैनिकों की बिना सूचना के वापसी का लक्ष्य यूक्रेन पर ध्यान को अधिक केंद्रित करना था। उन्होंने कहा कि अमेरिका के नए वार्षिक बजट में यूक्रेन के लिए कई अरब डॉलर विशेष किए गए हैं। रूस के राष्ट्रीय सुरक्षा सचिव के अनुसार अफगानिस्तान में अमेरिका के जो हथियार बाकी रह गए थे उनमें से कुछ को यूरोपीय देशों विशेषकर पोलैंड भिजवा दिया गया। इस प्रकार से बाद में यूक्रेन की सैन्य सहायता की गई। अमेरिका के राष्ट्रपति जो बाइडेन ने हाल ही में 1.7 ट्रिलियन डॉलर का बजट पारित किया है। अमेरिका के इस वार्षिक बजट में 44.9 अरब डॉलर को यूक्रेन की सहायता से विशेष किया गया है।
यूक्रेन ने पश्चिम से रूस के सैन्य बजट के बराबर सहायता हासिल की है। पश्चिम से यूक्रेन ने जो सहायता प्राप्त की है वो रूस के एक साल के सैन्य बजट के बराबर है। यूक्रेन युद्ध के आरंभ से कीव को पश्चिम से 48 अरब 500 मिलियन डॉलर की सहायता मिल चुकी है। यदि देखा जाए तो ये रकम रूस के 2022 के वार्षिक सैन्य बजट का लगभग 95% है। तास एजेंसी के अनुसार आधिकारिक बयानों के आधार पर प्रकाशित आंकड़े बताते हैं कि यूक्रेन युद्ध के शुरू से अब तक इस देश को पश्चिम से मिलने वाली सहायता अरबों डॉलर में है।
रूस की सेना का कहना है कि स्ट्रेटेजिक शहर सोलिदार पर उसका नियंत्रण हो गया है। दूसरी ओर यूक्रेन का यह दावा है कि वो अब भी इस शहर में लड़ रहा है। दोनेस्क प्रांत के प्रशासन ने, जो रूस का समर्थक है, बताया है कि रूसी सेना पूर्वी यूक्रेन के दोनेस्क प्रांत के सोलिदार शहर पर नियंत्रण हासिल कर चुकी है। इससे पहले रूसी सेना ने कहा था कि इस शहर में जारी लड़ाई के बीच उसकी प्रगति हो रही है। यूक्रेन का दावा था कि रूसी सेना की प्रगति बहुत मामूली है, शहर यूक्रेन की सेना के ही नियंत्रण में है। बुधवार की सुबह यूक्रेन की रक्षा उपमंत्री ने दावा किया था कि रूसी सेना को इस लड़ाई में बहुत नुकसान पहुंचा है और हमारी सेना अब भी सोलिदार में ही लड़ रही है।
ब्रिटेन के राजकुमार हैरी की स्वीकारोक्ति सामने आने के बाद लगातार प्रतिक्रियाएं आ रही हैं। हैरी ने 25 अफगानों की हत्या करने की बात स्वीकार की है, जिस पर अफगान नागरिकों ने कहा कि ब्रिटेन के राजकुमार ने बेगुनाहों को मारा है और बड़ी ढिठाई से अपना अपराध स्वीकार भी कर रहे हैं। हैरी की दरिंदगी का निशाना बनने वालों में अब्दुल वाहिद खान का परिवार भी है, जो हिलमन के रहने वाले हैं। अल जजीरा नेट से बातचीत में अब्दुल वाहिद खान ने बताया कि क्रिश्क इलाके में उनका परिवार रात का खाना खाकर बैठा ही था कि ब्रिटेन के युद्धक विमानों ने हमला कर दिया, जिसमें परिवार के अधिकतर सदस्य मारे गए और शेष घायल हो गए। यह घटना 2013 की है।
ब्राजील में हालिया हिंसा में लिप्त होने के आरोप में वहां के पूर्व न्याय मंत्री के खिलाफ वारंट जारी किया गया है। ब्राजील के पूर्व राष्ट्रपति के समर्थकों द्वारा इस देश के वर्तमान राष्ट्रपति के विरुद्ध लोगों को उकसाने के आरोप में इस देश के पूर्व न्याय मंत्री के विरुद्ध वारंट जारी किया गया है। ब्राजील के सर्वोच्च न्यायाधीश ने राजधानी ब्राजीलिया में होने वाले विद्रोह के लिए इस देश के पूर्व न्याय मंत्री की गिरफ्तारी के आदेश जारी किए हैं। ब्राजील की पुलिस ने इसी बीच पूर्व न्याय मंत्री के घर की तलाशी भी ली है। अलेक्जेंडर डी मोराइस ने ब्राजील में हालिया शांति के लिए जहां पूर्व न्याय मंत्री को दोषी ठहराया है, वहीं पर ब्राजीलिया के पूर्व पुलिस प्रमुख की कार्रवाइयों को भी गलत बताया। उन्होंने कहा कि ये काम देश के राष्ट्रपति और कई सांसदों की जान को जोखिम में डाल सकता था।
दक्षिणी कोरिया की ओर से यह घोषणा की गई है कि वह अमेरिका के साथ संयुक्त सैन्य अभ्यास करने जा रहा है। हालिया कुछ वर्षों के दौरान दक्षिणी कोरिया और अमेरिका ने कई संयुक्त सैन्य अभ्यास किए हैं। दक्षिणी कोरिया की यूनहाफ समाचार एजेंसी के अनुसार इस देश के रक्षा मंत्रालय ने बुधवार को ऐलान किया है कि उत्तरी कोरिया द्वारा परमाणु हथियारों के प्रयोग का मुकाबला करने के उद्देश्य से अमेरिका और दक्षिणी कोरिया अगले महीने संयुक्त सैन्य अभ्यास करने जा रहे हैं। प्योंगयांग की ओर से कई बार ये बताया जा चुका है कि जब तक अमेरिका उत्तरी कोरिया की सरकार को गिराने के लिए कोरिया प्रायद्वीप में मौजूद रहेगा, उस समय तक प्योंगयांग अपनी सैन्य क्षमता को मजबूत बनाने के उद्देश्य से परीक्षण करता ही रहेगा।
पाकिस्तान के नए सेना प्रमुख की सऊदी अरब की यात्रा के बाद इस्लामाबाद को ये आशा हो चली है कि اس کو ریاض سے نئی آرتھک سہایتا مل سکتی ہے. پاکستان کی سینا کے پرمکھ جنرل سید آصف منیر نے مدھیہ پورو کی اپنی یاترا آرمبھ سعودی عرب سے کی ہے. ریاض میں انہوں نے سعودی عرب کے کئی ادھیکاریوں سے ملاقاتیں کی. ریاض میں پاکستان کے سینا پرمکھ اور سعودی یوراج محمد بن سلمان کے بیچ دوی پکشی وارتا ہوئی. بتایا جا رہا ہے کہ سعودی عرب کی اور سے پاکستان کے لیے $5 ارب ریزرو کروانے اور $10 ارب کے پونجی نویش کی بات کی گئی ہے.
امریکی راجیہ کیلیفورنیا کو اس سمے کڑاکے کی ٹھنڈ, باڑھ اور شکتیشالی طوفان کا سامنا ہے. باڑھ کے کارن امریکی راجیہ کیلیفورنیا کی استھتی بہت خراب ہے. وہاں پر باڑھ سے لگ بھگ 2 کروڑ لوگ پربھاوت ہیں. باڑھ سے سمبندھت گھٹناؤں میں کم سے کم 17 لوگ مارے گئے ہیں. اسی بیچ وہاں پر شکتیشالی طوفان کی بھی آشنکا جتائی جا رہی ہے. کیلیفورنیا کے لاکھوں لوگوں کے لیے باڑھ کی چیتاونی جاری کی گئی ہے. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اسلامی گڑتنتر ایران کی آواز.
راجنیتک چرچا.
دوستوں, میں ہوں رویش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کارکرم میں. آج کے کارکرم میں ہم سب سے پہلے بات کریں گے آذربائیجان کی حرکتوں پر ایران دوارا کیے گئے سچیت کے بارے میں.
اسلامی گڑتنتر ایران نے ایک بار پھر
اور پھر بات کریں گے خفیہ دستاویز نجی جگہ پر رکھنے کے معاملے میں ٹرمپ کے بعد پھنسے بائیڈن کے بارے میں.
300
اور انت میں چلیں گے بھارت, جہاں مدھیہ پردیش میں گلوبل انویسٹر سمٹ کی ہوئی شروعات, بھارتیہ پردھان منتری مودی نے کیا ادگھاٹن.
آج کا نیا بھارت اپنے.
تو دوستو, سب سے پہلے بات کرتے ہیں ایران نے ایک بار پھر شیتر میں بھو راجنیتک وشیش روپ سے آذربائیجان گڑراج اور آرمینیا کی سیماؤں میں پریورتن کو سویکار نہ کرنے کی اپنی سیدھانتک نیتی پر بل دیا ہے. اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی اختر عباس.
اسلامی گڑتنتر ایران نے ایک بار پھر شیتر میں بھو راجنیتک وشیش روپ سے آذربائیجان گڑراج اور آرمینیا کی سیماؤں میں پریورتن کو سویکار نہ کرنے کی اپنی سیدھانتک نیتی پر بل دیا ہے. سنسد سبھاپتی محمد باقر قالیباف نے آشا ویکت کی ہے کہ ایران اور آذربائیجان گڑراج کے شیتری اور ویشوک منچ پر اچھے سمبندھ ہو سکتے ہیں. انہوں نے اس بات پر زور دیا کہ ایران سیما پر کسی بھی بھو راجنیتک پریورتن کو سویکار نہیں کرے گا. آذربائیجان گڑراج کی نیشنل اسمبلی کی پرمکھ صاحبہ غفاروا نے ایران کے سنسد سبھاپتی محمد باقر قالیباف سے ملاقات کی, جو ایشیائی سنسدیے مہا سبھا کی بیٹھک میں بھاگ لینے کے لیے ترکیے گئے تھے. اس ملاقات میں سنسد سبھاپتی باقر قالیباف نے وبھن راجنیتک, آرتھک اور سنسدیے کھیتروں میں ایران اور آذربائیجان گڑراج کے بیچ سمبندھوں کے مہتو کی اور اشارہ کیا اور کہا کہ ایران کا پڑوسی دیش آذربائیجان گڑراج ایران کے لیے وشیش مہتو رکھتا ہے. یہی کارن ہے کہ دونوں دیشوں کے بیچ سنسدیے سمبندھ دوپکشی سمبندھوں کے ساتھ ساتھ انیک کھیتروں میں سمبندھوں کے وستار میں بھومکا نبھا سکتے ہیں. اسلامی گڑتنت ایران کے سنسد سبھاپتی نے زور دیا کہ شیتری اور ویشوک استر پر ہمارے اچھے سمبند ہو سکتے ہیں اور شیتر کے دیش جتنے ہی قریب ہوں گے شیتر کے لیے اتنا ہی اچھا ہوگا اور اس معاملے میں شیتر کے باہر کے دیشوں اور ودیشیوں کو اس میں ہستکشیپ کرنے کی اجازت نہیں دی جانی چاہیے۔ آذربائیجان گنراج کی سنسد سبھاپتی صاحبہ غفاروا نے بھی ایران کے سنسد سبھاپتی سے ملاقات پر خوشی ظاہر کرتے ہوئے اپنے بھاشن میں انتراشٹریہ استر پر ایران کے ساتھ سہیوگ کا آہوان کیا اور کہا کہ میں نے کئی بار آپ کے دیش کا دورہ کیا اور میں آپ کو آذربائیجان گنراج کی یاترا کے لیے آمنترت کرتی ہوں۔ اس بات کے درشٹیگت کی ایران اور آذربائیجان گنراج نے سبھی کھیتروں میں دوپکشی سہیوگ سے سمبندھت مہتوپورن دستاویزوں پر ہستاکشر کیے ہیں۔ اسپشٹ ہے کہ تہران اور باکو کے سنسد سبھاپتیوں کی ملاقات بہت ہی مہتوپورن ہے اور دونوں پڑوسی دیشوں کے آرتھک اور ویاپارک سمبندھوں میں سدھار کر سکتی ہے۔ یہ بات بہت ہی مہتوپورن ہے کیونکہ آذربائیجان اور ایران کے راشٹروں کے بیچ کئی دھارمک ایتیہاسک اور سانسکرتک سمانتائیں پائی جاتی ہیں اور دونوں پڑوسی مسلم دیشوں کے راشٹروں کی انترنہت اچھائیں دوپکشی سمبندھوں کو یتھاسمبھو بڑھانے پر کیندرت ہیں۔ ایران اور آذربائیجان گنراج کے دوپکشی سمبندھوں کو مضبوط کرنے کی اچھا کے باوجود ایسا لگتا ہے کہ الہام علیوف کی سرکار کی ادھیکاری اس دیش کی مسلم جنتا کے وچاروں اور دشٹیکوڑوں کے وپریت ودیشیوں کے ساتھ سہیوگ کی اچھک ہے، جن میں ہم اسرائیل کے نسلوادی شاسن کے ساتھ باکو کے کھلے سمبندھوں کے وستار اور ایران کے ساتھ آذربائیجان گنراج کی سیما میں شاسن کی گتیویدھیوں کا الیکھ کر سکتے ہیں۔
اور اب چرچا کرتے ہیں خفیہ دستاویز کو لے کر ٹرمپ کے بعد پھنسے بائیڈن کے بارے میں۔ امریکہ میں جہاں ایک طرف پورو راشٹرپتی ڈونالڈ ٹرمپ کے آواز سے کلاسیفائیڈ دستاویز ملنے کا معاملہ عدالت میں وچارادھین ہے، تو وہیں ورتمان راشٹرپتی جو بائیڈن کے نجی آفس سے بھی ایسے ہی دستاویز ملے ہیں۔ اس بارے میں ادھک جانکاری دے رہے ہیں نیو یارک سے آئی آر آئی بی کے سنواد داتا علی رجبی، ہمارے ساتھی احمد عباس کی آواز میں۔
300
امریکہ میں جہاں ایک طرف پورو راشٹرپتی ڈونلڈ ٹرمپ کی آواز سے کلاسیفائیڈ دستاویز ملنے کا معاملہ عدالت میں وچارادھین ہے، وہیں ورتمان راشٹرپتی جو بائیڈن کے پینسلوانیا استھت نجی آفس سے بھی ایسے ہی کلاسیفائیڈ دستاویز ملنے کا مدعا اب چرچا میں پوری طرح آ چکا ہے۔
This was on November 2nd.
میڈیا کا کہنا ہے کہ یہ دستاویز 2 نومبر کو ملے تھے، جو بائیڈن کے وائس پریسیڈنٹ کے روپ میں کارے کال سماپت ہونے کے بعد پین بائیڈن نام کی عمارت میں رکھے گئے تھے۔ یہ کلاسیفائیڈ دستاویز نجی آفس کی ایک الماری میں لاک کر کے رکھے گئے تھے۔ اب تک اس مسئلے کا پوری طرح خلاصہ نہیں ہوا تھا۔ امریکہ کے نیائے منترالے نے ان دستاویزوں کے بارے میں جانچ شروع کر دی ہے۔ یہ دیکھنا ہے کہ یہ کام غلطی سے ہو گیا تھا یا جان بوجھ کر انجام دیا گیا تھا۔ اس کی جانچ ضروری ہے کہ یہ مہتوپورن دستاویز ایسی جگہ پر رکھے گئے تھے جو سرکاری نہیں، ایک ادھیکاری کی نجی استعمال کی جگہ تھی، تو ایسا کیوں کیا گیا تھا اور اس کی کیا وجہ تھی؟ میڈیا میں یہ مدعا چھایا ہوا ہے کہ نیائے منترالے جو بائیڈن کے بیٹے ہنٹر بائیڈن کے بارے میں نہیں بلکہ خود جو بائیڈن کے بارے میں اور ان کی غیر قانونی حرکت کے بارے میں جانچ کر رہا ہے۔ جو بائیڈن اس سمے میکسیکو کی یاترا پر گئے ہوئے ہیں، انہوں نے اس بارے میں پترکار کے سوالوں کے جواب نہیں دیے۔ حالانکہ کچھ دن پہلے جب ٹرمپ کے گھر سے خفیہ دستاویز ملنے کا معاملہ سامنے آیا تھا تو انہوں نے میڈیا سے بات کی تھی اور اس بارے میں یہ ٹپنی کی تھی۔
How that could possibly...
انہوں نے بڑے تعجب سے کہا تھا، یہ کیسے ہو سکتا ہے؟ ایک انسان اتنا غیر ذمہ دار کیسے ہو سکتا ہے؟ روچک بات یہ ہے کہ یہ دستاویز امریکہ میں کانگریس کے مڈ ٹرم الیکشن سے 6 دن پہلے بائیڈن کے نجی کاریالے سے ملے تھے اور اس کی خبر اب 70 دن کے بعد میڈیا میں آئی ہے۔ اس پر بھی کئی طرح کے سوال اٹھ رہے ہیں۔ نیو یارک سے آئی آر آئی بی کے لیے علی رجبی کی رپورٹ۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت کے مدھیہ پردیش راج کے اندور میں گلوبل انویسٹر سمٹ شروع ہو گئی ہے۔ اس سمٹ کا شبھارمبھ بھارتیہ پردھان منتری نریندر مودی نے کیا ہے۔ اس اوسر پر اپنے سمبودھن میں پردھان منتری مودی نے مدھیہ پردیش کی جم کر تعریف کی۔ انہوں نے کہا کہ اسکل اور ایجوکیشن کے معاملے میں ایم پی عجب بھی ہے اور غضب بھی ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سمواددتا شمشاد کاظمی۔
بھارتی راجیہ مدھیہ پردیش کے اندور میں آج سے دو دیوسیہ چھٹا گلوبل انویسٹمنٹ سمٹ آرمبھ ہوا۔ اندور کے بریلینٹ کنونشن سینٹر میں آیوجت اس چھٹے انتراشٹریہ پونجی نویشک سمیلن میں دیش اور ودیش کے نویشک بھاگ لے رہے ہیں۔ بھارتی پردھان منتری نریندر مودی نے اس سمیلن کا ویڈیو کانفرنسنگ دوارا شبھارمبھ کیا۔ اس دوران اپنے سمبودھن میں پردھان منتری نے کہا کہ آرتھک چنوتیوں کا مقابلہ کرنے میں بھارت وشو میں سب سے آگے ہے۔ انہوں نے کہا کہ آئی ایم ایف جہاں بھارت کو ویشوک ارتھ ویوستھا میں ایک اگرنی کے روپ میں دیکھتا ہے، وہیں وشو بینک کا کہنا ہے کہ بھارت کئی انیہ دیشوں کی تلنا میں وپریت ویشوک پرستھتیوں سے نمٹنے کے لیے بہتر استھتی میں ہے۔ پردھان منتری نے کہا کہ آج کا نیا بھارت اپنے نجی سیکٹر کی طاقت پر بھی اتنا ہی بھروسہ کرتا ہوا آگے بڑھ رہا ہے۔
آج کا نیا بھارت اپنے پرائیویٹ سیکٹر کی طاقت پر بھی اتنا ہی بھروسہ کرتے ہوئے آگے بڑھ رہا ہے۔ ہم نے ڈیفینس، مائننگ اور اسپیس جیسے انیک اسٹریٹجک سیکٹرز کو بھی پرائیویٹ سیکٹر کے لیے کھول دیا۔
انہوں نے کہا کہ آٹھ ورشوں میں ہم نے آرتھک سدھار کی رفتار اور اسکیل کو لگاتار بڑھایا ہے۔ پردھان منتری نریندر مودی نے نویشکوں کو سمبودھت کرتے ہوئے کہا کہ سواستھ، کرشی اور نیوٹریشن ہو یا انوویشن، ہر لحاظ سے بھارت میں نئی سمبھاونائیں آپ کی پرتیکشا کر رہی ہیں۔ اس سمیلن کو سمبودھت کرتے ہوئے پردھان منتری نے کہا کہ ہم نے حال ہی میں مشن گرین ہائیڈروجن کو منظوری دی ہے، جس میں 8,00,000 کروڑ روپے کے بجٹ کے ساتھ وکاس کی سمبھاونائیں ہیں۔ یہ نہ کیول بھارت کی بلکہ وشو کی بھی آوشکتاؤں اور مانگوں کو پورا کرے گا۔ انہوں نے کہا کہ بھارت گاؤں گاؤں تک آپٹیکل فائبر نیٹورک پہنچا رہا ہے، جہاں تیزی سے 5G نیٹورک کا وستار ہو رہا ہے۔ پردھان منتری نے ساتھ ہی یہ بھی کہا کہ ایک استھر، نرنائک اور صحیح نیت سے چلنے والی سرکار وکاس کو ابھوتپورو گتی دیتی ہے۔
ایک استھر سرکار، ایک نرنائک سرکار، صحیح نیت سے چلنے والی سرکار وکاس کو ابھوتپورو گتی دے کر دکھاتی ہے۔ دیش کے لیے ہر ضروری فیصلے اتنی ہی تیزی سے لیے جاتے ہیں۔ آپ نے بھی دیکھا ہے کہ بیتے 8 ورشوں میں ہم نے ریفارم کی سپیڈ اور سکیل کو لگاتار بڑھایا ہے۔
اس سمیلن کو مدھیہ پردیش کے مکھیہ منتری شیوراج سنگھ چوہان نے سمبودھت کرتے ہوئے کہا کہ یہ سمیلن صحیح معنوں میں ایک ویشوک سمیلن ہے، جس میں 82 دیشوں کے پرتینیدھی بھاگ لے رہے ہیں اور ہم اسے سفل بنانے کا پورا پریاس کر رہے ہیں۔ اس سمیلن میں خریدار اور وکریتا سہت لگ بھگ 5,000 ادیوگپتی اور 70 بڑے اودیوگک سنستھان بھاگ لے رہے ہیں۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
دوستوں، راجنیتک چرچا کا یہ دینک کارکرم اب یہیں سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، اب پیش ہے ساپتاہک کارکرم آشا کی کرن۔
आशा की किरण।
दोस्तों, साप्ताहिक कार्यक्रम आशा की किरण के करने कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहर दादी और सैयद मिसम का सलाम स्वीकार कीजिए।
اللہ کی رحمت سے نا امیدی بہت بڑا گناہ ہے. کچھ لوگوں کا ماننا ہے کہ گناہ سے بڑا گناہ یہ ہے کہ انسان اللہ کی رحمت سے مایوس ہو جائے. انسان کو کبھی بھی مہان و کرپالو ایشور کی عظیم کرپا سے نراش نہیں ہونا چاہیے. جو انسان مہامکتی داتا کے ظہور کی پرتیکشا کر رہا ہے وہ کبھی بھی نراش نہیں ہوتا. نراشا انسان کو شکتیہین کر دیتی ہے اور شکتیہین انسان کچھ نہیں کر سکتا. اس لیے جو انسان مہامکتی داتا کے ظہور کی پرتیکشا کر رہا ہے وہ کبھی بھی نراش نہیں ہوتا. انسان کو نا امید کر دینا شیطان کی ایک بہت بڑی چال ہے. جو انسان مہان ایشور اور اس کے وعدے پر وشواس رکھتا ہے وہ کبھی بھی نراش نہیں ہوتا اور وہ ہمیشہ آشاوان رہتا ہے اور مہان ایشور پر بھروسہ اسے شکتی پردان کرتی ہے. دوسرے شبدوں میں اس کی شکتی اور منوبل کا سروت مہان ایشور ہوتا ہے.
سویم مہامکتی داتا امام مہدی علیہ السلام کی حدیث ہے جس میں آپ نے فرمایا ہے کہ ہم تمہاری حالت سے پورن روپ سے اوگت ہیں اور ہم تمہاری کسی بھی خبر سے بے خبر نہیں ہیں. جو انسان مہامکتی داتا کو مانتا ہے اور ان کے استتو پر پورن وشواس و آستھا رکھتا ہے وہ اس بات کو بھی مانتا ہے کہ وہ ہم سے بے خبر نہیں ہیں. ہر ہفتے ہمارے کرم پتر ان کی سیوا میں پیش کیے جاتے ہیں. اگر ہمارا کرم پتر اچھا ہوتا ہے تو وہ خوش ہوتے ہیں اور اچھا نہیں ہوتا ہے تو دکھی ہوتے ہیں اور ہمارے لیے مہان ایشور سے پرارتھنا کرتے ہیں.
اسی پرکار مکتی داتا کی ایک انیہ حدیث ہے جس میں آپ فرماتے ہیں کہ ہم اہل زمین کے لیے سرکشا ہیں, یعنی زمین پر رہنے والے ہماری وجہ سے سرکشت ہیں جس طرح ستارے آسمان والوں کے لیے سرکشا ہیں. مکتی داتا کی حدیث کی روشنی میں زمین پر رہنے والے سمست لوگ ان کی وجہ سے سرکشت ہیں چاہے ان کا سمبندھ کسی بھی جاتی اور دھرم سے ہو, کیونکہ مکتی داتا 124,000 پیغمبروں اور 11 اماموں کے وارث ہیں اور مہان ایشور نے سب کو وشیش کر پیغمبر اسلام کو سموچے برہمان کے لیے رحمت و دیا قرار دیا ہے اور مہا مکتی داتا ان کے اتراधिकारी ہیں.
مہا مکتی داتا کی ایک انیہ حدیث ہے جس میں آپ فرماتے ہیں کہ ہم تمہارا دھیان و خیال رکھنے اور تمہاری یاد میں کسی پرکار کی کوتاہی سے کام نہیں لیتے ہیں, اور اگر ایسا نہ ہوتا تو تم سنکٹوں میں گھر جاتے اور تمہارے دشمن تمہیں ختم کر دیتے.
آشا کی کرن. مانوتا کے موکش داتا امام مہدی علیہ السلام پر سٹیک بحث پر آدھارت کارکرم آشا کی کرن. ہر ہفتے بدھوار کو
مہا مکتی داتا امام مہدی علیہ السلام کے پیدا ہونے کے بعد ان کے پتا حضرت امام حسن علیہ السلام نے آپ کو اپنی گود میں لیا تو مہان ایشور کے آدیش سے آپ نے بات کی اور ایشور کے ایک ہونے اور پیغمبر اسلام کی پیغمبری کی گواہی دی, اور اس کے بعد حضرت علی علیہ السلام سے لے کر اپنے پتا امام حسن عسکری علیہ السلام تک پیغمبر اسلام کے اتراधिकारियों پر درود و سلام بھیجا.
مہا مکتی داتا امام مہدی علیہ السلام کا جنم 15 شعبان سن 255 ہجری قمری کو ہوا تھا. آپ کے جنم سے مہان ایشور نے پوری دنیا وشیش کر امام حسن عسکری علیہ السلام کے گھر کو پرکاشت کر دیا. امام زمان علیہ السلام کے جنم دیوس کی شبھ سوچنا آسمانی کتابوں میں بھی دی گئی تھی.
یہاں کوئی یہ کہہ سکتا ہے کہ اگر آسمانی کتابوں میں مہا مکتی داتا امام مہدی علیہ السلام کے آنے کی شبھ سوچنا دی گئی تھی کہ وہ کہاں ہیں, ان میں سے ادھکانش کتابوں میں اب وہ شبھ سوچنا کیوں نہیں ہے؟ اس سوال کا جواب یہ ہے کہ جس طرح پوتر قرآن میں مہا مکتی داتا کے آنے کی شبھ سوچنا دی گئی ہے اسی طرح دوسری آسمانی کتابوں میں بھی ہیرا پھیری ہونے سے پہلے دی گئی تھی. اس سمے پوتر قرآن کے علاوہ کوئی بھی آسمانی کتاب نہیں ہے جس میں ہیرا پھیری نہ ہوئی ہو. جس طرح سے مہان ایشور نے کوئی بھی پیغمبر نہیں بھیجا مگر یہ کہ لوگوں نے اس کا مذاق اڑایا.
یہاں اس بندو کو دھیان میں رکھنا ضروری ہے اور وہ یہ ہے کہ جب لوگوں نے مہان ایشور کے دوتوں کا مذاق اور مخول اڑایا تو عام انسانوں کی بات ہی کیا ہے,
परंतु समस्त पैगंबरों और इमामों में से किसी भी इमाम या पैगंबर ने लोगों का मजाक नहीं उड़ाया है। रिवायत में है कि जिसने एक मोमिन को दुखी किया और बाद में पूरी दुनिया भी उसे प्रसन्न करने के लिए दे दी जाए तो ये उसका कफारा नहीं होगा और न ही इस पर उसे कोई सवाब दिया जाएगा। ये उस वक्त है जब कोई इंसान किसी मोमिन को नाराज करे, मगर जो इंसान किसी मोमिन का अपमान करे तो ये उससे भी बड़ा पाप है।
महामुक्ति दाता इमाम मेहदी के पिता इमाम हसन अस्करी को अब्बासी खलीफाओं ने सन 260 हिजरी कमरी में शहीद कर दिया। अब्बासी खलीफा इमाम हसन अस्करी को शहीद करने के बाद ये सोच रहा था कि अब उनका कोई बेटा नहीं है जो महामुक्ति दाता होगा और दुनिया से अत्याचार और अत्याचारियों का अंत करेगा, लेकिन उन्हें ज्ञात नहीं था कि महान ईश्वर और उसके पैगम्बर का वादा सच्चा है और वो होकर रहेगा और मुक्तिदाता पैदा और वो 5 साल का भी हो चुका है।
अब्बासी खलीफा इमाम हसन अस्करी अलैहिस्सलाम पर कड़ी नजर रखे हुए थे, यहाँ तक कि उन्होंने कुछ महिलाओं को ये जिम्मेदारी सौंप रखी थी कि वे कुछ कुछ दिन पर अचानक इमाम के घर जाया करें और इस बात से पूरी तरह निश्चिंत हो जाएं कि इमाम की कोई दासी भी गर्भवती नहीं है। सवाल ये पैदा होता है कि इतनी कड़ी निगरानी के बाद महामुक्तिदाता कैसे पैदा हो गए। उसका जवाब यह है कि जब महान ईश्वर कोई काम करना चाहता है तो उसके लिए ये लेश मात्र भी कठिन नहीं है। वह हर कार्य करने पर पूर्ण रूप से सक्षम है। कोई कार्य ही नहीं जिसके बारे में कल्पना की जाए कि महान ईश्वर ने उसे अंजाम नहीं दिया। जो महान व सर्वसमर्थ ईश्वर अपने मात्र एक इरादे से समूचे ब्रह्मांड की रचना कर सकता है, उसके लिए एक इंसान को पैदा करना कौन सी बड़ी बात है।
महान ईश्वर ने हजरत आदम और हव्वा को माता पिता के बिना पैदा किया, हजरत ईसा को पिता के बिना केवल माँ से पैदा किया और हजरत मूसा को माता पिता से पैदा किया, जबकि फिरौन कड़ी निगरानी कर रहा था और जो भी बच्चा पैदा होता था उसे मरवा देता था। इस तरह से उसने हजारों बच्चों को मरवा दिया, लेकिन हजरत मूसा पैदा हुए और अल्लाह ने फिरौन के घर में ही उन्हें बड़ा किया और अंत में हजरत मूसा अलैहिस्सलाम की वजह से ही अल्लाह ने फिरौन और उसकी अत्याचारी सरकार का अंत कर दिया।
फिरौन ने सोचा भी नहीं था कि जो बच्चा हमारे महल में बड़ा हो रहा है वही हमारी सरकार का अंत कर देगा। इसी तरह मुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम जब अपनी माँ हजरत नरजिस के पेट में थे तो किसी को भी उनके गर्भवती होने की भनक तक न लगी। यहाँ तक कि इमाम हसन अस्करी अलैहिस्सलाम की फूफी हजरत हकीमा खातून भी इस राज से अवगत नहीं थी। यहाँ तक कि 15 शाबान सन 255 की रात आ गई और इमाम ने अपनी फूफी से कहा कि वो उनके घर आए। जब हजरत हकीमा खातून इमाम के घर आ गईं तो आपने फरमाया, हे फूफी, आज इफ्तार को हमारे पास रहिए। आज 15 शाबान है। आज रात को महान ईश्वर अपने अंतिम दूत को जाहिर करने वाला है। वो मेरे बाद मेरा उत्तराधिकारी होगा।
हजरत हकीमा खातून ने जब ये खुशखबरी सुनी तो बहुत प्रसन्न हुई, लेकिन हजरत हकीमा खातून ने किसी भी गर्भवती महिला को घर में नहीं देखा तो उन्होंने इसके बारे में इमाम हसन अस्करी से सवाल किया तो इमाम ने महामुक्तिदाता की माँ हजरत नरजिस की तरफ इशारा किया और कहा कि जिस तरह हजरत मूसा की माँ के पेट से गर्भवती होने का कोई चिन्ह स्पष्ट नहीं था, उसी तरह हजरत नरजिस के पेट से भी गर्भवती होने का कोई चिन्ह स्पष्ट नहीं है। उसके बाद हजरत हकीमा हजरत नरजिस की देखभाल में लग गई, यहाँ तक कि सूरज निकलने का समय निकट आ गया कि न्याय के सूरज का जन्म हुआ।
महामुक्तिदाता के दुनिया में आने के कुछ समय बाद हजरत हकीमा खातून उन्हें इमाम हसन अस्करी अलैहिस्सलाम के पास ले गईं
और महानेश्वर के आदेश से महामुक्तिदाता ने अपने पिता के हाथों में महानेश्वर के एक होने और पैगंबर इस्लाम की पैगंबरी की गवाही दी। और उसके बाद हजरत अली अलैहिस्सलाम से लेकर 11वें इमाम यानी अपने पिता तक पैगंबर इस्लाम के समस्त उत्तराधिकारियों पर दुरूद व सलाम भेजा। सलाम हो न्याय और प्रकाश के उस सूरज पर जिसे अत्याचारियों ने बुझाने की कोशिश की, परंतु महानेश्वर ने उसे इस दुनिया में भेजकर बता दिया कि पूरी दुनिया मिलकर भी उसके न्याय व प्रकाश के सूरज को नहीं बुझा सकती। ये महामुक्तिदाता हैं जिनके पावन अस्तित्व की वजह से महान ईश्वर ने दुनिया को बाकी रखा है। उनकी वजह से पूरी मानवता व समूचा ब्रह्मांड कायम है। उनकी वजह से लोग परिपूर्णता का शिखर तय कर रहे हैं।
पैगंबर इस्लाम फरमाते हैं, जब इमाम मेहदी ज़हूर करेंगे तो उनके सर पर बादल छाया करेगा और एक आवाज़ देने वाला आवाज़ देगा कि ये मेहदी ईश्वर के प्रतिनिधि हैं और इनका अनुसरण करो। पैगंबर इस्लाम की हदीस से पूरी तरह स्पष्ट है कि महामुक्तिदाता का ज़हूर अवश्य होगा और वो पूरी दुनिया को इस तरह से न्याय से भर देंगे जिस तरह से वो अन्याय से भरी होगी।
रोचक बिंदु यह है कि पैगंबर इस्लाम की हदीस में है कि आवाज़ देने वाला लोगों से कहेगा कि ये मेहदी हैं और इनका अनुसरण करो, यानी लोगों का परम दायित्व महामुक्तिदाता का अनुसरण होगा और वही इंसान मुक्ति व कल्याण का रास्ता तय करेंगे जो उनका अनुसरण करेंगे। जो लोग महामुक्तिदाता के आदेशों का अनुपालन नहीं करेंगे वे लोग परलोक में घाटे उठाएंगे। मुक्तिदाता के आदेशों की अवज्ञा महान ईश्वर की अवज्ञा है। महान ईश्वर की अवज्ञा यानी तबाही, बर्बादी और लोक परलोक में घाटा।
इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि इमाम मेहदी के ज़हूर से पहले लोग दो प्रकार से मरेंगे, एक सफ़ेद और दूसरे लाल मौत से। सफ़ेद मौत यानी बहुत ही भयावह मौत, इस प्रकार से कि हर 7 में से 5 व्यक्ति की मौत इस प्रकार से होगी जैसे महामारी, जबकि लाल मौत यानी तलवारों और हथियारों से होने वाली मौत। इसी प्रकार इमाम जाफर सादिक अलैहिस्सलाम की एक अन्य हदीस है कि महामुक्तिदाता के ज़हूर से पहले एक तिहाई लोग मारे जाएंगे, एक तिहाई लोग मर जाएंगे और एक तिहाई लोग ही बचेंगे, और वे लोग झूठ बोलते हैं जो महामुक्तिदाता के ज़हूर की भविष्यवाणी करते और समय निर्धारित करते हैं। हम अहले बैत उनके ज़हूर का समय नियत व निर्धारित नहीं कर सकते।
तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। महान ईश्वर से दुआ है कि अपने अंतिम प्रतिनिधि के प्रकाश से पूरी दुनिया से हर प्रकार के अंधकार व अन्याय को खत्म कर दे। आमीन।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, अभी आपने कार्यक्रम सुना आशा की किरण, और अब सभा के अंत में पेश है एक अन्य साप्ताहिक कार्यक्रम आज कल।
आज कल
दोस्तों, कार्यक्रम आजकल में आपका स्वागत है। मरियम मेहरदादी और गायम रिजवी का सलाम स्वीकार कीजिए।
मित्रों, अफगानिस्तान की राजधानी काबुल में कुछ महिलाओं ने लोगों विशेषकर महिलाओं के भीतर किताबें पढ़ने के शौक को बढ़ाने के उद्देश्य से एक पुस्तकालय का उद्घाटन किया। यहाँ पर उन महिलाओं को किताबें फ्री में पढ़ने के लिए दी जाएंगी जिनकी आर्थिक स्थिति अच्छी नहीं है या फिर वे जो बेरोजगार हो गई हैं। अफगानिस्तान में महिलाओं को शिक्षा के अधिकार से रोकने के तालिबान के मानवता विरोधी हालिया फैसले के बाद विभिन्न देशों के अधिकारियों ने इसकी कड़ी निंदा की है।
तालिबान के इस आदेश के फौरन बाद अफगानिस्तान में उच्च शिक्षा केंद्रों पर फौजी तैनात कर दिए गए ताकि वे छात्राओं को इन केंद्रों में जाने से रोकें।
اس بارے میں کئی ویڈیو سوشل میڈیا پر ہیں۔ افغانستان کے تختار پرانت سے سمبندت ایک ویڈیو میں دکھایا گیا ہے کہ وہ چھاترائیں جن کو یونیورسٹی میں پرویش ہونے کی انومتی نہیں مل رہی ہے، وہ وہاں پر کھڑی ہوئی رو رہی ہیں۔ اسی کے ساتھ افغانستان کے کئی وشو ودیالیوں کے پروفیسروں نے طالبان کے شکشا ویرودھی آدیش پر اپنی پرتکریا میں تیاگ پتر دے دیے ہیں۔ مہیلاؤں کی شکشا پر روک کے طالبان کے فیصلے کا ہر اور تتہ ہر استر پر ویرودھ جاری ہے۔
مصر کے الازہر وشو ودیالے کے وی سی احمد الطیب نے اس سندرب میں یہ کہا ہے کہ طالبان کا فیصلہ غیر اسلامی ہے۔ انہوں نے کہا کہ اس طالبانی نرنے نے سب کو وشیش کر مسلمانوں کو بہت آہت کیا ہے۔ افغانستان کے پڑوسی ہونے کے ناطے اسلامی گڑتن تیران نے مہیلاؤں کی پڑھائی پر روک کے طالبان کے فیصلے کی کڑی نندہ کی ہے۔ راشٹرسنگ کے مہا سچیو اینٹونیو گوٹیرس نے طالبان کے اس نرنے پر چنتا جتائی ہے۔ انہوں نے کہا ہے کہ مہیلاؤں کو پڑھائی سے روکنے سے نہ کیول یہ کہ مہیلاؤں کے ادھیکاروں کا ہنن ہوتا ہے بلکہ اس فیصلے کے دشپربھاؤ افغانستان کو بھوشیہ میں دیکھنے پڑیں گے۔
راشٹر سنگھ کے مہا سچیو نے طالبان سرکار سے مانگ کی ہے کہ وہ افغانستان میں لڑکیوں کے لیے پڑھائی کے ادھیکار کو ہر استر پر سنشچت بنائیں۔ اس بارے میں سنیوکت راشٹر سنگھ کے پروکتا اسٹیفن دوجاریک نے کہا کہ یہ فیصلہ چنتا جنک ہے، یہ طالبان کا ایک انیہ الگھن ہے۔ اس بات کو اندیکھا نہیں کیا جا سکتا کہ ورتمان سمے میں کوئی بھی دیش مہیلاؤں کی سکریہ گتیویدھیوں کے بنا پرگتی نہیں کر سکتا۔ اسی کے ساتھ اسلامی سہیوگ سنگٹھن او آئی سی نے بھی لڑکیوں کی پڑھائی پر روک کے طالبان کے فیصلے کی کڑی نندا کرتے ہوئے اس کو غیر اسلامی فیصلہ بتایا ہے۔
یہ بات تو سب کے لیے اسپشٹ ہے کہ کسی بھی سماج کی آدھی آبادی کے روپ میں مہیلائیں سماجک پریورتنوں میں مہتوپورن بھومکائیں نبھاتی ہیں۔ یدی مہیلائیں شکشت ہوں گی تو وہ اپنے کرتویوں کا نرواہ اچت ڈھنگ سے کر پائیں گی۔ اب اگر کسی سماج میں مہیلاؤں کو پڑھنے سے روک دیا جائے تو پھر وہاں پر سماج کی آدھی آبادی کس پرکار سے اپنے دائتوں کا نرواہ اچت ڈھنگ سے کر پائے گی؟ اچھی سمجھ اور سوجھ بوجھ شکشا سے ہی حاصل ہوتی ہے۔ جب کسی سماج میں مہیلاؤں کی بھومکا سیمت کر دی جائے اور ان کو پڑھائی سے روک دیا جائے تو ایسے میں وہاں پر آرتھک، ساماجک اور سانسکرتک پریورتن ادھورے رہ جاتے ہیں، جس سے وہاں کے وکاس میں بادھائیں آتی رہتی ہیں۔
جب مہیلائیں شکشت نہیں ہوں گی تو پھر سماج وکاس کیسے کر پائے گی؟ طالبان نے افغانستان میں لڑکیوں کی پڑھائی پر روک لگانے کا جو فیصلہ کیا ہے وہ کسی بھی استھتی میں اسلامی نہیں ہے، بلکہ یہ اسلامی شکشاؤں کے وپریت ہے۔ اسلام وہ دھرم ہے جو اپنے ماننے والوں کو شکشا حاصل کرنے کے لیے پریرت کرتا ہے۔ اسلام کا کہنا ہے کہ اگر پریشانیاں سہن کرنی پڑیں تب بھی گیان کو ارجت کرنے سے پیچھے نہ ہٹو۔ اصل بات یہ ہے کہ ورتمان سمے میں افغانستان کی ستہ جن لوگوں کے ہاتھوں میں ہے وہ اپنی پراچین پرمپراؤں کو باقی رکھنے کے لیے شاید اس پرکار کے فیصلے کر رہے ہیں، لیکن ان کے ان فیصلوں کا اسلام سے دور دور تک کا کوئی ناتا نہیں ہے۔
وگت میں جب افغانستان میں طالبان کی سرکار گری تھی تو وہاں کی لڑکیوں نے بہت ہی جوش کے ساتھ اسکول جانا شروع کر دیا۔ پچھلے دو دشکوں کے دوران افغانستان میں 60 لاکھ سے ادھک لڑکیوں نے اسکولی اور یونیورسٹی شکشا حاصل کی ہے۔ وہاں کی لگ بھگ 2 پیڑھیوں کی لڑکیوں نے اچھ شکشا کے لیے یونیورسٹیوں میں پرویش لے کر اپنی آگے کی پڑھائی کو جاری رکھا۔ اس دوران افغانستان میں کچھ الیکھنیے پریورتن بھی ہوئے۔ حالانکہ ان 2 دشکوں کے دوران وبھن ڈھنگ سے وبھن استروں پر لڑکیوں کو पढ़ाई से रोकने के प्रयास किए गए। इस संदर्भ में आत्मघाती कार्रवाइयां भी की गईं तथा लड़कियों के स्कूल को आग लगाने जैसे काम भी किए गए। ये सारी बातें अफगानिस्तान को पीछे ले जाने के प्रयास का हिस्सा लग रही थीं।
हालांकि इस प्रकार के प्रयासों के बावजूद लड़कियों की शिक्षा के विरोधी अपने षड्यंत्रों में सफल नहीं हो पाए। वे लड़कियों को स्कूल और कॉलेज जाने से रोकने में विफल रहे। अफगानिस्तान में तालिबान द्वारा सत्ता हथियाने और उसके बाद वहां पर लड़कियों को शिक्षा से वंचित रहने के प्रयास ये बताते हैं कि वहां पर आज भी समस्या वहीं पर टिकी हुई है जहां पर एक शताब्दी पहले थी। अफगानिस्तान में महिलाओं के अधिकारों को बहुत अधिक उतार चढ़ाव से गुजरना पड़ा है। वहां पर सन 1964 में पहली बार संविधान के हिसाब से महिलाओं को अधिकार मिलने की बात कही गई थी। हालांकि 1990 के दशक से उनके ये अधिकार तत्कालीन शासकों द्वारा जब्त कर लिए गए थे और तालिबान के काल में तो वे पूरी तरह से छीने जा चुके थे।
1964 में अफगानिस्तान के संविधान में महिलाओं को मतदान करने और चुनावी प्रत्याशी के रूप में नामांकन करने का अधिकार मिला था। हालांकि ये अधिकार अधिकतर कागजों पर ही लिखित रूप में मौजूद था। इसको व्यापक स्तर पर व्यावहारिक होते नहीं देखा गया। वहां पर आज भी महिलाओं के लिए कठोर नियम बने हुए हैं जिनका उन्हें पालन करना ही पड़ता है। वहां पर महिलाएं आज भी बहुत से क्षेत्रों में आरंभिक मानवीय अधिकारों से भी वंचित हैं। अफगानिस्तान में उन महिलाओं की हालत अधिक चिंताजनक है जो नौकरी करके अपना घर चलाती हैं, क्योंकि घरों से निकलने और नौकरी करने पर अब पाबंदी लग चुकी है।
तालिबान ने सारे ही सरकारी कार्यालयों तथा अफगानिस्तान में सक्रिय देशी तथा विदेशी कंपनियों और संस्थाओं को आदेश दिया है कि वे अपने यहाँ किसी भी महिला को नौकरी न दें और जो महिलाएं वहाँ पर कार्यरत है उनको तत्काल आने से रोक दिया जाए। अफगानिस्तान में बढ़ती भूखमरी और निर्धनता के साथ ही कठोर और अमानवीय नियमों ने वहाँ की महिलाओं को एकदम से अलग थलग कर दिया है। वर्तमान समय में अफगानिस्तान की सरकार वहां के मंत्रिमंडल या कार्यालयों में कहीं भी महिलाओं की उपस्थिति नहीं दिखाई दे रही है। वास्तव में अफगानिस्तान की आधी आबादी सामाजिक गतिविधियों से वंचित हो गई है। अफगानिस्तान की वर्तमान आर्थिक स्थिति बहुत खराब है जो दिन प्रतिदिन बिगड़ती ही जा रही है।
अफगानिस्तान में निर्धनता को रोकने के उद्देश्य से कोई भी कार्रवाई नहीं की जा रही है। वहाँ पर संचार माध्यम स्वतंत्र रूप से रिपोर्टिंग नहीं कर सकते। सूचनाओं तक उनकी पहुँच बहुत ही सीमित है। रिपोर्टर्स विदाउट बॉर्डर्स की ताज़ा रिपोर्ट ये बताती है कि अगस्त 2021 से पहले तक अफगानिस्तान में 547 संचार माध्यम थे जिनमें से 219 को बंद कर दिया गया। इस रिपोर्ट के हिसाब से वहाँ पर 7098 पत्रकार काम करने से वंचित हैं। रिपोर्टर्स विदाउट बॉर्डर्स के अनुसार अफगानिस्तान में महिला पत्रकारों की स्थिति अधिक खराब है। महिला पत्रकारों में से 76.19% महिलाएं अपना पेशा छोड़ चुकी हैं।
इन समस्याओं के बीच अफगानिस्तान की महिलाएं अपने शिक्षा के अधिकार को लेकर संघर्षरत हैं। ये ऐसा अधिकार है जिसको छीना नहीं जा सकता, लेकिन छीना जा रहा है। उनको पता है कि आतंकवाद, हिंसा, युद्ध या पर्यावरण को नुकसान जैसे काम अशिक्षा की देन हैं। इस प्रकार की बुराइयों को दूर करने के लिए शिक्षा का हासिल करना बहुत ज़रूरी होता है। अफगानिस्तान में महिलाओं को होने वाली समस्याओं को लेकर स्वयं वहां की महिलाएं आगे आई हैं। इस देश में मानवाधिकारों के क्षेत्र में सक्रिय महिलाओं ने राजधानी काबुल में पुले सुर्ख नामक क्षेत्र में एक पुस्तकालय का उद्घाटन किया है।
ये पुस्तकालय उन महिलाओं के लिए बनाया गया है जो तालिबान के शासनकाल में शिक्षा हासिल करने और नौकरियों से वंचित हो गई हैं। इसका एक उद्देश्य महिलाओं के बीच पढ़ाई के रुझान को बढ़ाना है। जब से तालिबान ने अफगानिस्तान की सत्ता अपने हाथों में ली है, तब से वहां की महिलाओं को पढ़ाई करने और नौकरी करने से रोका जा रहा है। वे महिलाएं या लड़कियां जिनकी पढ़ाई रुक गई है, वे इस पुस्तकालय में आकर किसी सीमा तक अध्ययन करके अपनी छूटी हुई पढ़ाई की क्षतिपूर्ति कर सकती हैं। ये पुस्तकालय केवल किताबों की पढ़ाई तक सीमित नहीं है, बल्कि यहाँ पर पेंटिंग और आर्ट्स भी सिखाया जाता है।
काबुल में खोले गए पुस्तकालय से पहले अफगानिस्तान के बदख्शां प्रांत के फैजाबाद नगर में महिलाओं के लिए एक अन्य पुस्तकालय पहले ही खोला जा चुका है। वहां पर कला और संस्कृति के बारे में भी बताया जाता है। पड़ोसी देश होने के नाते ईरान हमेशा से अफगानिस्तान की जनता की समस्याओं के समाधान के लिए प्रयासरत रहा है। ईरान में बहुत बड़ी संख्या में अफगानिस्तान के पलायनकर्ता जिंदगी करते हैं। ईरान के शिक्षा केंद्रों में अफगानिस्तान के बच्चे विशेषकर लड़कियों को पढ़ाने का उचित प्रबंध किया गया है।
इसी बीच तेहरान यूनिवर्सिटी की ओर से ये घोषणा की गई है कि वे अफगानी छात्राएं जो उच्च शिक्षा हासिल करने से वंचित रह गई हैं, उनका ईरान के विश्वविद्यालयों में हार्दिक स्वागत है। तेहरान यूनिवर्सिटी के वीसी ने इस यूनिवर्सिटी में शिक्षा हासिल करने वाली अफगानिस्तान की छात्राओं से भेंट करके उनसे ये कहा कि तालिबान द्वारा लड़कियों की उच्च शिक्षा पर रोक के बाद तेहरान यूनिवर्सिटी की ओर से अफगानिस्तान की छात्राओं के लिए एक विशेष पैकेज तैयार किया गया है। ये छात्राएं यहाँ से अपनी उच्च शिक्षा को जारी रख सकती हैं।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, कार्यक्रम आपको कैसा लगा, इस बारे में आप अपने विचार हमें जरूर लिखिएगा। हमारा ईमेल आईडी है hindi@wsirib.ir। हमारी वेबसाइट है parstoday.ir/hi। व्हाट्सएप पर हमारा संपर्क नंबर है 0098-903506-5492। तो इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा अब यहीं पर संपन्न होती है। खुदा हाफिज। Oh,